रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ट्ज
सुर्खेतमा सामूहिक रूपमा गाई गोरु मारिएको घटनामा संलग्नलाई कारवाही गर्न कर्णाली सांसदका माग प्रांगारिक कृषि विधेयक पारित
निजामती प्रशासन अझै पनि छिटो छरितो जनमुखी बन्न नसकेको सेवाग्राहीको गुनासो शैक्षिक गुणस्तर सुधार गर्नुपर्नेमा सरकारवालाको जोड
सहकारी वित्तीय विकास संस्था नेपालगंजमा भएको करोडौं रुपियाँ अवसलन प्रकरणको मुद्दा प्रक्रिया अघि बढ्यो
र 19 वर्ष मुनिको एसिया कप क्रिकेटमा समूह चरणबाटै नेपाल बाहिरियो बंगलादेशसँग 6 विकेटले पराजित हिमाल पहाड तराई कोही छैनन् पराई बिहानको भेरी खबरबाट दिलु र मधुबनको नमस्कार तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ
अब खबर विस्तारमा प्रांगारिक कृषि सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ हिजो बसेको कर्णाली प्रदेश सभाको बैठकले विधेयक पारित भएको हो बैठकमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले कर्णाली प्रदेश सभामा पेश गर्नुभएको हो प्रांगारिक कृषि सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित भएको हो यसैबीच बैठकका सांसदहरूले सुर्खेतको वीरेन्द्रनगरमा भएको गाई गोरु मारिएको घटनाका बारेमा छानबिन गर्न सरकारको ध्यान आकर्षण गराएका छन् उनीहरूले सरकारले तत्कालै छानबिन समिति गठन गरेर सत्य तथ्य पत्ता लगाई दोषीलाई कारवाही गर्नुपर्ने माग समेत गरेका हुन् प्रतिपक्षी दलका नेता जीवन बहादुर शाहीले गाई गोरु मारिएको घटनामा कर्णाली सरकार गम्भीर नभएको आरोप लगाउनुभयो उहाँले ट्रक सडकको बायाँतर्फ भएको तर गाईगोरु भने दायाँतिर भिरबाट खसालेको भन्दै छानबिन गरी दोषीलाई कारवाही गर्न सरकारसँग माग गर्नुभयो यस्तै सांसद थम्बर बहादुर विष्टले गाई गोरु मरेको भेटिएको घटनामा सरकारले विधेयक बनाएर गाईको उपयोगिताका बारेमा जानकारी गराउनुपर्ने माग गर्नुभएको छ यस्तै गरी सांसद बिन्दमान विष्ट र पद्मा खट्काले सुर्खेतको वीरेन्द्रनगरको उत्तरी जलाधार क्षेत्रमा गाई गोरु मारेको भन्दै यसले ठूलो महामारी फैलन सक्नेतर्फ सरकारको ध्यान आकर्षण गराउनु भएको छ यसै गरी अर्का सांसद सुशील थापाले संसदीय समिति बनाएरै सुर्खेतमा भएको गाई गोरु मरेको घटनामा छानबिन गरी दोषीलाई कडा
यसैगरी संसदमा सांसद यज्ञबहादुर विष्टले सुर्खेतको वीरेन्द्रनगरमा बाढीमा क्षतिग्रस्त भएकाहरूलाई पुनस्थापना गर्नको लागि कर्णाली सरकारको ध्यान आकर्षण गराउनु भएको छ उहाँले फराकिलो निकास बनाउन ब्रहताल गाउँपालिकाको 4 तरङ्गा गाउँमा वारपार गर्ने झुलुङ्गे पुल जीर्ण भएको भन्दै त्यसतर्फ सुधार गर्न सरकारको ध्यान आकर्षण समेत गराउनुभयो यसै गरी सांसद सीता नेपालीले 2071 सालका बाढी पीडितको पुनस्थापना नभएको र पालमुनि नै जन्मिएका छोराछोरी विद्यालय जाने उमेर भइसक्दा समेत विद्यालय जान नपाएको भन्दै सरकारसँग प्रश्न गर्नुभएको छ अर्का सांसद गणेश बहादुर शाहीले जाजरकोटमा भदौ 11 गते पहिरोमा पुरेर 3 जनाको परिवारलाई ज्यान गएको भन्दै उचित राहतको व्यवस्था गरिदिन सरकारसँग माग गर्नुभयो यसै गरी कुसे पाटन क्षेत्रमा धेरै मात्रामा किसानका भेडा च्याङ्ग्रा चट्याङका कारण मरेको भन्दै राहत उपलब्ध गराउन माग गर्नुभएको छ बैठकमा गोपाल शर्मा देवी ओली कर्मराज साई राजु नेपाली लगायतले आफ्नो भनाइ राख्नु भएको थियो कर्णाली प्रदेश सभाको अर्को बैठक अब भोलि बस्नेछ
सक्षम निजामती प्रशासन विकास समृद्धि र सुशासन भन्ने नारासहित 16 निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ यसै अवसरमा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रक्तदान लगायतका विभिन्न कार्यक्रमको आयोजना गरिएको छ सरकारका नीति कार्यान्वयन गराउने संस्थाका रूपमा रहेको निजामती प्रशासन अझै पनि छिटो छरितो र जनमुखी बन्न नसकेको सेवाग्राहीको गुनासो छ मुलुकको विकास र जनताको सेवासँग प्रत्यक्ष संलग्न निजामती सेवाले अझै पनि प्रभावकारी काम गर्न गर्न सकिरहेको छैन। निजामती कर्मचारीले काम र सेवामा सुधार भइरहेको दावी गर्दै आए पनि सानो तिनो कामका लागि अतिरिक्त पैसा तिर्नुपर्ने, कर्मचारी सेवाग्राहीप्रति जवाबदेही नहुने जस्ता समस्या कायम रहेका छन्। अहिले संघ, प्रदेश र स्थानीय तह गरी 3 तहमा करिब 93,000 कर्मचारी कार्यरत रहेका छन्।
कर्णाली प्रदेश सरकारले शैक्षिक गुणस्तर सुधार गर्ने अभियान थालेको जनाएको छ। कमजोर शैक्षिक अवस्थालाई ध्यानमा राख्दै सरकारले शैक्षिक गुणस्तर सुधार गर्न उत्कृष्ट विद्यालय र शिक्षकलाई पुरस्कृत गर्ने अभियान थालेको हो। शिक्षक र प्राध्यापकहरूको हौसला बढाउनका लागि सरकारले पहिलो पटक यस्तो रणनीति अपनाएको जनाएको छ। 40 राष्ट्रिय शिक्षा दिवसको अवसरमा कर्णाली प्रदेश सरकारले कर्णालीमा उत्कृष्ट शिक्षक र विद्यालयहरूलाई पुरस्कृत गरेको छ। यसँगै हरेक वर्ष सामुदायिक र निजी विद्यालय र शिक्षकलाई पुरस्कृत गर्ने रणनीति कर्णाली सरकारले अप्नाएको हो। यसै गरी कर्णाली सरकारले यस वर्ष 6 शिक्षकलाई पुरस्कृत गरेको छ। प्रदेश सरकारले कर्णालीका 6 उत्कृष्ट शिक्षकलाई पुरस्कृत गरेको जनाएको छ। 40,000 नगदसहित 6 शिक्षक पुरस्कृत भएका हुन्। पुरस्कृत हुनेमा अमर ज्योति माध्यमिक विद्यालय सुर्खेतका लोकेन्द्र सुवेदी, जीवन ज्योति माध्यमिक विद्यालय रिम सल्यानका भूपाल साहु, कर्णाली मावि जुम्लाका मिनराज शर्मा, मुसिकोट मावि रुकुमका कमल प्रसाद देवकोटा, जनप्रभा मावि डोल्पाका एम प्रसाद शर्मा गौतम, त्यसै गरी त्रिभुवन मावि दैलेखका पदम बहादुर थापा पुरस्कृत हुनुभएको जनाइएको छ। शिक्षकहरूले 3 अध्ययन गराउने विषयमा विद्यार्थीले ल्याएको अङ्कका आधारमा उनीहरू पुरस्कृत भएको जनाइएको छ। यसै गरी कर्णाली प्रदेश सरकारले पहिलोपटक 2 विद्यालयलाई पुरस्कृत गरेको छ। प्रदेशभरका निजी र सामुदायिक विद्यालय मध्ये उत्कृष्ट 2 विद्यालयलाई पुरस्कृत गरेको हो। प्रदेशभर सामुदायिक विद्यालयतर्फ डोल्पाको त्रिपुरा माध्यमिक विद्यालय र सुर्खेतको सैनिक आवासीय विद्यालयलाई पुरस्कृत गरेको जनाएको छ। गत वर्षको एसएई परीक्षामा 100% विद्यार्थी उत्तीर्ण गराउन दुवै विद्यालयलाई 1,00,000 रुपियाँ र सिल सहित पुरस्कृत गरिएको जनाएको छ। त्रिभुवन माध्यमिक विद्यालय प्रदेशकै 70.59% अङ्क प्राप्त गर्दै उत्कृष्ट बनेको हो। माध्यमिक शिक्षा परिषदले लिएको एसएई परीक्षामा त्रिपुराबाट 100% अर्थात् 64 विद्यार्थी उत्तीर्ण भएको जनाइएको छ। यसै गरी कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावतले अहिलेको शिक्षामा गुणस्तरीय शिक्षा ल्याउनका लागि कर्णाली सरकारले विशेष पहल थालिसकेको बताउनु भएको छ। उहाँले प्राविधिक शिक्षामा पनि कर्णाली सरकारले जोड दिएको बताउनु भएको छ।
सक्षम निजामती प्रशासन, विकास, समृद्धि र सुशासन भन्ने नारासहित 16 निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। यसै सन्दर्भमा हाम्रा साथी केशव ढकालले कर्णाली प्रदेशका प्रमुख सचिव केवल प्रसाद भण्डारीलाई निजामती दिवस मनाउनुको खास उद्देश्य के हो त भनी सोध्नु भएको छ।
निजामती सेवा ऐन आएको दिनलाई सम्झना गरेर मनाइँदै आएको छ। यो चाहिँ निजामती कर्मचारीहरू पनि समाजमा छन्, यिनीहरू एक्लै सेवा समूह छ, यिनीहरू काम गर्छ, यिनीहरूले काम गर्ने राज्य सञ्चालनको हरेक तहमा यिनीहरूको काम छ, भूमिका छ भन्ने कुराहरू देखाउने एकातिर भने हरेक वर्ष निजामती सेवा दिवस मनाउँदा कुनै एउटा निश्चित नाराको आधारमा त्यो वर्ष मनाउने र त्यो वर्ष त्यसमा फोकस भएर काम गर्ने भन्ने यही नै।
अब अझै पनि निजामती सेवा छिटो छरितो हुन नसकेको, जनमुखी हुन नसकेको भन्ने गुनासो व्यापकै छ नि, के भन्नुहुन्छ?
यसमा मैले भन्नुपर्ने केही छैन। अब निजामती त्यति हुँदा हुँदै पनि आम जनताले पाउने सेवाहरूमा यदा कदा कर्मचारी सेवा नगरेको, राम्रो व्यवहार नगरेको, कामहरू ढिलो गरेको भन्छ, त्यो ढिलो गर्नु हुँदैन भन्ने किसिमको विषयहरू पनि छन्। एउटा सक्षम निजामती प्रशासन, समृद्धि, विकास, सुशासन भन्ने यो वर्षको पनि नारा छ। निजामती सेवालाई सुधार गर्दै लैजाने सरकारका हरेक क्रियाकलापले कर्मचारीहरूलाई छिटो छरिटो काम गर्न, कामप्रति उत्प्रेरित गर्न, जनताप्रति जवाबदेही गर्न आफ्ना क्रियाकलापहरू चलाइरहेको हुन्छ। अब यो सबैले त्यस्तो गरेको भन्ने पनि हुन्न, एउटा कदा कहीँ भयो भने त्यसलाई करेक्सन पनि गरिन्छ र संसारभरि नै सेवा प्रवाह दिने सरकारी सेवा प्रवाहमा केही नै समस्या छन् भन्ने भनिन्छ नै, नेपाल पनि त्यसको अवस्थिति छैन। हामीले लामो समयदेखि यसमा सुधार गरिरहेका,
तर पनि जनमानसले, सामान्य नागरिकले अझै पनि कार्यालयमा जाँदाखेरि अनावश्यक रूपमा दुःख झेल्नुपर्ने, अतिरिक्त शुल्क दिनुपर्ने, त्यो त यत्र तत्र सर्वत्र
होइन होइन, यो कुनै काम ढिलो भयो होला, कुनै कारणले कार्यालयमा पुग्दैन पाइँदैन, जस्तै नागरिकता चाहियो भने जिल्ला प्रशासन अगाडि उभिएर हुँदैन, नागरिकता चाहिनको लागि आवश्यक सम्पूर्ण प्रक्रिया, कागज पत्र सबै पुगेका छैन, त्यो कुरो महत्त्वपूर्ण हो। हामी जान्छौँ सेवा लिनको लागि, हामीसँग चेष्टा छैन, परिचय छैन, कुनै सम्भावना कागजात छैन, त्यति हुँदाहुँदै पनि भएन भन्न त पाइँदैन, त्यो भएर पनि भएन भने निजामती कार्यालयहरूमा सबै सरकारी कार्यालयहरूमा गुनासो सङ्ग्रहको उचित व्यवस्था गरिएको छ। सेवाग्राहीलाई काउन्टरबाट सेवा राम्रो भएन भने उसको सुपरभाइजरकोमा जाने, त्यसबाट भएन भने कार्यालय प्रमुखमा जाने, चाहेको सूचना काम समयमा भएन भने त्यसको लागि चाहिँ निवेदन हाल्ने सम्पूर्ण कुराहरू छन्।
त्यो त हुँदै भयो सर, आवश्यक कागज पत्रहरू नपुगेर त्यसमा ढिलाइ सुस्ती हुनु त कुनै पनि त्यो गुनासो नै भएन, तर सबै चिज पुग्दा पुग्दै पनि
अब यो जेनरल गुनासो गरेर हुन्न, कुन अफिसमा कहाँ काम भएन त्यसको आधारमा हेर्नु सक्नुहुन्छ। अब कसैले मलाई इजा गर्यो भनेदेखि उद्दण्डको भारी पनि हुन्छ, त्यो कुराहरू तपाईँहरूले थाहा पाइरहनु भएको छ। र के हुन्छ भने रिट पुगेको विषयमा ढिलाइ भएको छ भने त्यो त्यस्तो नहोस्, नहुनका लागि हामीले काम गरिरहेका छौँ, र त्यस्तो कहीँ भयो भने त्यसलाई चाहिँ सुधार गरेर लाने उचित मेकानिजम राज्यले बनाएको छ।
अब यो निजामती प्रशासनलाई अझ सक्षम गराउन, अझ बलियो गराउन के गर्नु पर्ला त, छिटो छरितो सेवा प्रवाह गर्ने गराउन?
अब यस्तो छ, अब सेवा प्रवाह गर्नको लागि कार्यालयभित्र रहेका सूचना सम्बन्ध त्यसको संस्थाको संस्करण त्यसलाई पनि सुधार गरेर जानुपर्ने हुन्छ। त्यसपछि कर्मचारीहरूलाई कामप्रति सेवाप्रति उत्प्रेरित हुन उनीहरूलाई तालिम उनीहरूलाई उत्प्रेरणाको व्यवस्था पनि गरिनुपर्छ। सेवाग्राहीले सेवा लिनको लागि पुरा गर्नुपर्ने रीत के हो, कागज के हो, संस्था के हो, त्यो कुराहरू कसरी तयार गर्ने भनेर बाहिर पनि त्यसको उचित व्यवस्था गरिदिनुपर्छ। सेवाग्राहीको सेवा केन्द्रहरू सहयोग केन्द्रहरू बाहिर खोलेर त्यहाँबाट फर्महरू भरिदिने व्यवस्थाहरू पनि धेरैमा गरेका छन्। तपाईँले कर कार्यालयहरूमा हेर्नु पऱ्यो भने त्यहाँ समस्या भयो भनेर फर्म भर्नु जान्दैन भन्छ, त्यो व्यवस्थाहरू पनि गरेका छ। नागरिकताको सिलसिलामा जिल्ला प्रशासन जाँदाखेरि पनि त्यहाँ सहयोग गर्ने मान्छेहरू राख्ने गरेका छ, मालपोटमा पनि त्यो व्यवस्थाहरू क्रमशः हुँदैछ। त्यसैले सरकारले पनि प्रयास गरिरहेको छ, तर यो ठुलो सङ्गठन छरिएको सङ्गठन हुनाले गर्दा कतिपय अवस्थामा कहीँ न कहीँ त्यो ह्युमन एरर पनि भइरहने, व्यक्तिको स्वभावको कारणले पनि कहिलेकाहीँ समस्या पर्ने, बोलचालमा पनि समस्या पर्ने, यी कुराहरू छन्। यसलाई सुधार गर्न सरकारले तालिम उत्प्रेरणाका कार्यक्रमहरू ल्याइरहेको छ, तिन तिन वर्षमा तलब सुविधाहरू पनि वृद्धि गरिराखेकै छ, स्वास्थ्य उपचार र अन्य सुविधाहरूमा वृद्धि गरेका छ, अध्ययनका सुविधाहरू पनि राखेको छ, क्रमशः हुँदैछ। यही बिचमा हाम्रो समायोजन भएर प्रदेश र स्थानीय तहमा कर्मचारीहरू गए, कतिलाई पाएको कतिलाई पाएको परेन, त्यस कारणले पनि अहिले अलिकति डिस्टर्ब छ। तर त्यति हुँदा हुँदै पनि उनीहरूको कमिटमेन्टै छैन भन्दा यसरी सामान्य अर्थमा चाहिँ लुटिन हुन्न, उनीहरू पनि यही समाजका पृष्ठभूमिका हुन्, अर्को अवस्था आएका जीव होइनन्, मान्छे होइनन्। त्यसैले हामी जस्तो छौँ हाम्रै प्रतिनिधित्व त्यहाँ हुन्छ, त्यसले हामी सेवाग्राहीले पनि आफ्ना कुराहरू पुरा गर्ने, कर्मचारी चाहिँ राज्यको सेवक भएको हुनाले, जनताको सेवक भएको हुनाले ऊ अझ बढी जिम्मेवार भएर आउने, त्यसका लागि विभिन्न क्रियाकलापहरू सरकारले सञ्चालन गरिरहेकी छ। यस्तो उत्सवहरूमा दिवसहरूमा पनि ती कुराहरूलाई जोड दिएर लान्छ।
अब यही निजामती सेवा दिवसकै सन्दर्भ पारेर केही भन्नै पर्ने अथवा निजामती समग्र प्रशासनको गुनासो केही त्यस्तो केही छ?
सबैभन्दा पहिलो कुरो सेवा हो, र कर्णालीमा आएका कर्मचारीहरूको लागि चाहिँ कर्णालीका मानिसको मुहार फेर्ने, कर्णालीको जीवन यहाँको स्तरलाई परिवर्तन गर्ने, यहाँको अशिक्षा, यहाँको गरिबी, यहाँको भोकमरी, यहाँको पिछो पछोटेपन त्यसलाई हटाउने, त्यसमा काम गर्नुपर्छ, त्यो पहिलो कुरा हो। म प्रदेश कार्यरत प्रदेश सरकारका, सङ्घका र स्थानीय तहमा गएका सबै कर्मचारीहरूलाई तपाईँको रेडियो मार्फत म अत्यन्त विनयका साथ उहाँहरूलाई अनुरोध गर्छु कि आम जनताको गुनासो आउने किसिमका कुनै काम नगर्नु, सेवाप्रति समर्पित हुनुहोस्। तपाईँहरूका सेवा सुविधाहरू समयानुकूल बढ्दै जान्छन्, तपाईँहरूको सेवा सुरक्षित हुँदै जान्छ।
उहाँ हुनुहुन्थ्यो कर्णाली प्रदेशका प्रमुख सचिव केवल प्रसाद भण्डारी, निजामती दिवस मनाउनुको उद्देश्यबारे फेरि खबरसँग कुरा गर्दै।
हामीसँग छिमेक सरफेरसँगै अन्य खबरहरू बाँकी नै छन्, अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले सुर्खेतमा सामूहिक रूपमा गाई गोरु मारेको घटनामा संलग्नलाई कारवाही गर्न कर्णाली सरकारसँग सांसदहरूको माग, प्राङ्गारिक कृषि विधेयक पारित, निजामती प्रशासन अझै पनि छिटो छरितो र जनमुखी बन्न नसकेको सेवाग्राहीको जनगुनासो, शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने सरकारवालाको जोड लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। सहकारी वित्तीय विकास संस्था नेपालगंजमा भएको करोडौं अपसरण प्रकरण मुद्दा प्रक्रियामा अघि बढेको छ। जिल्ला प्रहरीकारले बाँकेले 35 जना विरूद्ध पक्राउ पूर्जी जारी गरेको छ भने 6 जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरीकारले बाँकेका प्रवक्ता डीएसपी प्रकाश सापकोटाले करिब 7 करोड रुपियाँ दावी गर्दै निवेदन भएको भन्दै अरू बचतकर्ताहरूले पनि रकम दावी गर्दै सम्पर्क गरिरहेको बताउनु भएको छ। दोषीहरूलाई कारवाहीको दायरामा ल्याउन मुद्दा प्रक्रिया आवश्यक भए पनि यसले निक्षेपकर्ताहरूका लागि बचत रकम फिर्तामा भने अन्यलता सिर्जना भएको छ।
दाङमा ट्र्याक्टर घरभित्र छिरेर किच्दा एकजना किशोरको मृत्यु भएको छ। आँगनमा बसिरहेका तुल्सीपुर उपमहानगरपालिका 6 भगवती टोलका 13 वर्षका अनिल बेकलाई ट्र्याक्टरले किचेको हो। गम्भीर घाइते बिकको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ। तुल्सीपुर सुकौरा सडक खण्डमा रहेको बिक बेलुका 7 बजेतिर आँगनमा बसिरहेको बेला अत्याधिक मदिरा सेवन गरेका चालकले हाँकेको र एक त 2631 नम्बरको ट्र्याक्टर घरभित्रै छिरेर उहाँलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
जाजरकोटको नलगाट नगरपालिका 8 को बगारा बस्ती बाढी पहिरोको उच्च जोखिममा परेको छ। बस्तीमाथि खनिएको जिकुवा हलचौर सडकको कारण 35 घर जोखिममा परेको स्थानीय यज्ञ बहादुर रोकाईले बताउनुभयो। बस्तीमाथि बिरालो पाखामा जथाभावी सडक खन्दा बगारा बस्ती बाढी पहिरोको उच्च जोखिममा परेको रोकाएको भनाइ छ। यस्तै गत वर्ष पनि बाढी पहिरोले केही घरहरू बगाउनुका साथै बस्तीका घरहरू बाढीमा परेका थिए। यो वर्ष पनि क्षति गर्ने देखिएको हुँदा स्थानीयलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।
सिभिल बैङ्क नेपालले नेपालमै पहिलो पटक युनिटी डिपोजिट निक्षेप योजना ल्याएको जनाएको छ। बैङ्कले वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर यस्तो योजना ल्याएको जानकारी गराएको हो। युनिटी डिपोजिटमा एन्युटी डिपोजिटमा बचत र मुद्दतीको समायोजन गरेर बनाइएको निक्षेप योजना नेपालमै पहिलोपटक ल्याएको बैङ्कले जनाएको छ। यो योजना अन्तर्गत भविष्यमा आफूलाई चाहिने रकम तोकेर बचतकर्ताले निश्चित अवधिमा समान मासिक किस्ता बैङ्कलाई भुक्तानी दिने बैङ्कका कर्णाली प्रदेश संयोजक शैलेश कार्कीले जानकारी दिनुभयो। यो योजनाले बचतकर्ताले इच्छाएको रकम अन्त्यमा एकमुष्ट रकम प्राप्त गर्ने उहाँको भनाइ छ। योजनामा खोलिएको खाताको ब्याजदर खाताको अवधिभर स्थिर रहने भन्दै न्यूनतम मौजदात 1000 हुनुपर्ने प्रमुख कार्कीले बताउनुभयो। यो योजना अन्तर्गत 1-7 वर्षसम्म बचतकर्ताले मासिक रूपमा खातामा निश्चित रकम हाल्नुपर्ने व्यवस्था रहेको जनाइएको छ। 1-भन्दा बढी खाता खोल्न पाइने भएकाले आवश्यक परेमा 3 महिनापछि बन्द गर्न मिल्ने तथा खातामा जम्मा भएको रकम अनुसार 60% ऋण निकाल्न पाइने व्यवस्था रहेको उहाँले बताउनुभयो। सिभिल बैङ्कले कर्णाली प्रदेशबाट 6 शाखा मार्फत अहिले सेवा दिइरहेको छ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरवासीले खानेपानीको अभाव झेलिरहेका बेला सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले भने आन्तरिक विवादमा अल्झिएको छ। वीरेन्द्रनगर उपत्यकामा खानेपानी वितरण गर्दै आएको संस्थाका श्रमिक ट्रेड युनियन कर्मचारीले आफूहरूको मागको सुनवाई नभएको भन्दै कार्यालयमा ताला लगाएका हुन्। युनियनका अध्यक्ष गणेशमान खनालले आफ्ना मागहरू पूरा गर्न पटक पटक आग्रह गर्दा समेत कुनै सुनवाई नभएको भन्दै ताला लगाउनु परेको बताउनु भएको हो। उहाँले केही स्किम प्रमुख र कार्यालय प्रमुख समेत कर्मचारीको हित विरुद्ध लागेको आरोप लगाउँदै आन्दोलन गर्नु परेको दावी गर्नुभएको छ। माग पूरा नभएसम्म खानेपानी वितरण बाहेक कार्यालयको कुनै पनि काम कारवाही गर्न नदिने उहाँको भनाइ छ।
सरकारका नीति कार्यान्वयन गराउने संस्थाका रूपमा रहेको निजामती प्रशासन अझै पनि छिटो छरितो र जनमुखी बन्न नसकिरहेको सेवाग्राहीको गुनासो छ। यसै सन्दर्भमा हामीले सुर्खेतको वीरेन्द्रनगरमा भेटेका केही सेवाग्राहीलाई तपाईँले सरकारी कार्यालयले दिने सेवा सुविधा के कस्तो पाउनु भएको छ भनेर सोधेका छौँ। सुनौ उनीहरूको विचार आजको जनआवाजमा।
राम्रै भयो, अब भने बेला भयो है त, वेट गर्नु परेन, भन्दा बित्तिकै भयो काम। हाम्रो चाहिँ एकदमै छिटो भयो, त्यस्तो केही छैन, अझै पनि छ हाम्रो काम बाँकी नै है। अब आधा मात्रै काम भइरहेको, अझै पुरा काम भएको भए अलि भयो सघो भए भन्नुहुन्थ्यो। अब त्यो पछिको दिनमा कस्तो हुन्छ अब त्यो त अब थाहा भयो, यस्तो काममा लाग्यो त्यसपछि त्यत्तिकै बसेर फेरि अहिले नै पाएन। अहिले चाहिँ पाइन्छ, त्यो त पछि काम भएपछि नै
थाहा। अब चाहिँ भन्नुहुन्छ भने सुविधा मलाई केही पनि मिलेको छैन, केही पनि पाएको छैन। यस्तो देऊ यस्तो गरिदेऊ भन्ने पनि मैले गरेको छैन र मैले पा पनि छैन। मेरो वृद्ध भत्ता पनि छैन, अब त्यो चाहिँ आएको छैन, पाएको छैन। अनि अरू कुरा त यस्तै, आफ्नो चाहिँ आफ्नो काम आफैले गरेर खानुपर्छ, अर्काले गरिदिने कुरा केही हुँदैन। अनि केही सुविधा चाहिँ लिएको छैन नानी, म गा पनि छैन। नागरिकता बनाउने अब केटीकेटीको पनि छैन, अब बनाउँदैछन् बनाछन्,
हाम्रो केही कामै बन्दैन त्यही नै। त्यही पैसा तिरेपछि हामीले जे पनि सेवा पाउँछौँ, पैसा नतिरे केही पाउँदैन त्यही हो। ढिलै ढिलै ढिलो, एकदम एकदम ढिलो हुन्छ। हामीले के पैसा नभए हाम्रो काम केही पनि छँदै छैन, हामी मरिजाम बरु काम पाउँदैनौँ पैसा नभए।
सुविधा राम्रो भयो हामीलाई, छिटो छरी त भन्दा त अब पहिला नागरिकता थियो यसको बिग्रिया थियो, ठिकै पाइयो भनौँ। अब अहिले भर्खरै पेस गरे भर्खरै पाइयो हामीले, न एकदम सेवा पायो अहिलेसम्म ठिकै छ क्यारे। 50 वर्ष भएमा त अहिलेसम्म सन्तुष्टि छु म त।
हामी सरकारी कार्यालयमा सेवा केही पनि त पाएनौँ नि है, कि कहिले छिटो हुँदैन नि, जहिले भिड हुन्छ लाइन लाग्नुपर्छ, अनि मान्छे पेलापेल हुन्छन्, अनि पैसा तिरे पनि काम छिटो हुँदैन, नतिरेको त कुरै छैन भएकै होस्। अनि हरेक काम त्यस्तै हुन्छ नि, तर हामीले सोचे चाहे जस्तो कहिले पनि भएन, जहिले बिस्तारै ढिलो सुस्ती।
अरू कहीँ गर्नु नि भन्नु पर्ने थियो एउटालाई दिएर आएको मजाले भाइ, राम्रो भएको छ, ढिलो हुन्छ हो त्यो कारणले गर्दा
पनि त्यहाँ आफ्नोलाई अलि अगाडि र अनि अरूलाई अलि त्यस्तो के भेदभाव भएको त्यस्तो पनि अरूलाई अनि त्यस्तो भएको पनि पाइन्छ बेला बेला। तर त्यस्तो नगरेर सिस्टम अनुसार अनि जुन सिस्टम अनुसार सबैलाई आफ्नो पालो अनुसार त्यसरी गराइदिएको भइदियो भए राम्रो हुन्थ्यो भन्ने, कोही आफ्नोलाई अलि गर्ने अगाडि अनि त्यस्तो त्यस्तो नगरिदिएर सिस्टम
अस्पतालमा
केहरूबाट चाहिँ मैले अहिलेसम्म सेवा सुविधाहरू पाएको पनि छैन, सम्पन्न पनि भएको छैन, अहिलेसम्म देखेको पनि छैन। अनि त्योभन्दा अब त्योभन्दा पछिको कुराहरूमा चाहिँ खै के हुन्छ भने अब थाहा छ।
हामीसँग खेल खबरसँगै अन्य खबरहरू बाँकी नै छन्, अहिलेलाई भनियो अर्को विश्राम।
सबैको मन सुने रेडियो भेरी एफएम।
तपाईँले सबैको मन सुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनीहरूले हामीले छिमेक छिरेफेरोसँगै अन्य खबर प्रस्तुत गऱ्यौँ। अब बाँकी खबर यार्छ। गुम्बा सङ्कलन गरिरहेको 3 महिना बितिसक्दा समेत मूल्य निर्धारण हुन नसकेपछि बझाङका अधिकांश गाउँमा यार्छा गुम्बा थन्किएको छ। विश्वमै बहुमूल्य जडीबुटीको रूपमा रहेको यार्छा गुम्बाको मूल्य निर्धारण हुन नसके यार्छा गुम्बा थन्किएपछि यार्छा गुम्बा सङ्कलकहरू अन्यमा परेका हुन्। जिल्लामा यस वर्ष जेठ महिनाको पहिलो सातादेखि साउन महिनाको दोस्रो सातासम्म हिमाली क्षेत्रमा यार्छा गुम्बा सङ्कलन कार्य भएको थियो। 3 महिनाको परिश्रमबाट सङ्कलन गरिएको यार्छा गुम्बाको मूल्य निर्धारण नभई यार्छा गुम्बा बिक्री वितरण हुन नसकेपछि जिल्लामा यार्छा
यसपालिको दशैंको टिकाको सायद बिहान 10:35 रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमका अनुसार 12 गते आइतबार बिहान 10:35 घटस्थापनाको सायद रहेको र दशैंको टिकाको सायद पनि 21 गते मंगलबार बिहान 10:35 रहेको बताउनुभयो।
कोहलपुर बस पार्कको अतिक्रमण हटाउन उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासले परमादेश जारी गरेको छ। कोहलपुरका टेगराज आचार्य लगायतका 17 जनाले अतिक्रमण हटाएर यस क्षेत्रमा आधुनिक सपिङ कम्प्लेक्स निर्माण कार्य अविलम्ब सुरु गर्ने पर्ने माग सहित अदालतमा दायर गरेको मुद्दाको किनारा लगाउँदै अदालतले माग दावी अनुसार परमादेश जारी गरेको हो। परमादेश जारी भएसँगै बस पार्कमा आधुनिक सपिङ कम्प्लेक्स निर्माणको अवरोध हट्ने भएको छ।
भेरी खबरमा अब लागौं एउटा खेल खबरतर्फ। नेपाल श्रीलंकामा जारी 19 वर्ष मुनिको एसिया कप क्रिकेटको समोसरणबाटै बाहिरिएको छ। आफ्नो दोस्रो खेलमा नेपाल टेस्ट राष्ट्र बंगलादेशसँग 6 विकेटले पराजित भएपछि एक खेल बाँकी छँदै नेपाल बाहिरिएको हो। 282 रनको लक्ष्य बंगलादेशले 4 बल बाँकी छँदा 4 विकेट गुमाएर पूरा गर्यो। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 261 रन बनाएको हो। नेपालका लागि पवन सराफ, सन्दीप जोहरालाई अर्धशतकीय पारी खेल्दै सम्मानजनक योगफेल तयार पार्नुभयो। पवनले सर्वाधिक 81 रन बनाउनु भयो भने सन्दीपले 37 बलमा 56 रनको आक्रमक पारी खेल्नुभयो। यसैगरी रोहित गौतमले 32, कुशल मल्लले 28, भीम सार्कीले 21 तथा कप्तान रोहित कुमार पौडेलले 14 रन जोड्नुभयो। बङ्गलादेशका मोहम्मद तान्जिम हुसेन र मोहम्मद सालिन आलमले सम्मान 2-2 विकेट लिनुभयो। पहिलो खेलमा घरेलु टोली श्रीलङ्कासँग 5 विकेटले पराजित भएको नेपाल समूहको अन्तिम खेलमा युएईसँग खेल्नेछ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सुर्खेतमा सामूहिक रूपमा गाई गोरु मारेको घटनामा संलग्नलाई कारवाही गर्न कर्णालीका सांसदको माग, प्राङ्गारिक कृषि विधेयक पारित,
निजामती प्रशासन अझै पनि छिटो छरितो र जनमुखी बन्न नसकेको सेवा गुराएको गुनासो, शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने सरकारवालाको जोड,
सहकारी वित्तीय विकास संस्था नेपालगञ्जमा भएको करोडौं रुपियाँ अपसरण प्रकरणको मुद्दा प्रक्रिया अघि बढ्यो,
र नेपाल 19 वर्ष मुनिको एसिया कप क्रिकेटमा समूह चरणबाटै बाहिरियो, बङ्गलादेशसँग 6 विकेटले पराजित। हवस् त तपाईँ हाम्रो भेट अब 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मीसहित डिलु र मधुबन बिदा हुन्छौँ। नमस्ते।